Alhamdulillah, alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayh. Wa na'udhu billahi min shururi anfusina wa min sayyi'ati a'malina. Man yahdihillahu fala mudilla lahu wa man yudlilhu fala hadiya lahu. Wa nashhadu an la ilaha illallah wahdahu la sharika lahu. ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فقال رسول الله صلى الله عليه وآله وسلم إذا مرض العبد أو سافر كتب له بمثل ما كان يعمل مقيما صحيحا وقال النبي صلى الله عليه وآله وسلم إن المسلم إذا عاد أخاه المسلم لم يزل في خرفة الجنة حتى يرجع أو كما قال صلى الله عليه وآله وسلم رب اشرح لي صدري ويسر لي أمري وَحْلُلْ أُقْدَةً مِنْ لِسَانِي يَفْقَهُ قَوْلِي سُبْحَانَكَ لَا عِلْمَ لَنَا إِلَّا مَا عَلَّمْتَنَا إِنَّكَ أَنْتَ الْعَلِيمُ الْحَكِيمُ اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. الله تعالى شأنه اس دنیا میں جن لوگوں کو پیدا کرتا ہے انہیں صحت کی نعمت سے بھی سرفراز کرتا ہے اور بیماریوں سے بھی گزارتا ہے. یہ انسانی فطرت ہے کہ وہ صحت کو، تندرستی کو، ہیلتھ کو، اچھا ہونے کو اچھا سمجھتا ہے اور بیماری کو، تکلیف کو، پریشانی کو، غم کو برا سمجھتا ہے. لیکن ہمیں بحیثیت مؤمن کے اسلامی نقطۂ نظر سے پریشانی کو، غم کو اور بالخصوص بیماری کو دیکھنا چاہیے، اس لیے کہ اس وقت پوری دنیا ایک بیماری سے سہمی ہوئی ہے، ڈری ہوئی ہے، گھبرائی ہوئی ہے، کورونا وائرس، اور بہت سے لوگ اس میں مبتلا بھی ہو رہے ہیں. تو کورونا وائرس ایک بیماری ہے اور اس کے علاوہ دنیا بھر میں درجنوں بیماریاں ہیں جن میں مسلم اور غیر مسلم وقتاً فوقتاً مبتلا ہوتے رہتے ہیں. بخار بھی ایک بیماری ہے، اسی طرح انگزائٹی، ڈپریشن، یہ بھی ایک بیماری ہے، غم، ہم، پریشانی، اور کینسر بھی ایک بیماری ہے، ایڈز بھی ایک بیماری ہے، نیومونیا بھی ایک بیماری ہے، فلو اور سردی اور نزلہ یہ بھی ایک بیماری ہے، سر میں درد بھی بیماری ہے. اسی طرح ایک شخص جو ہے وہ کسی دوسرے شخص سے، ایک انسان کسی دوسرے انسان سے محبت میں مبتلا ہو جائے، عشق میں مبتلا ہو جائے، اور اس کے نتیجے میں جو پریشانیاں لاحق ہوتی ہیں، ذہنی پریشانیاں، قلبی پریشانیاں، انگزائٹی، تو یہ بھی ایک بیماری ہے. تو بیماریاں دنیا میں ہمیشہ رہی ہیں، और बीमारियां दुनिया में हमेशा रहेंगी और कुछ हालात ऐसे पैदा हो जाते हैं और कोई जमाना ऐसा आ जाता है जैसे ये जमाना है कि उसमें बीमारी की कसरत हो जाती है, ताउन फैल जाता है, कोई वबा फैल जाती है, प्लेग फैल जाता है। इस वक्त जो है वो कोरोना वायरस पूरी दुनिया को अपनी लपेट में ले रहा है। तो हमें बहसियत मुसलमान के हर मर्द को, हर औरत को, हर छोटे को, हर बड़े को समझना चाहिए कि इस्लामी नुक्ते नजर से बीमारी क्या है, क्या ये आफत है, क्या ये मुसीबत है, क्या ये अल्लाह की तरफ से पकड़ है। तो बीमारी जो है वो इस्लामी नुक्ते नजर से एक मोमिन के लिए उसी तरह नेमत है जिस तरह की सेहत नेमत है। अल्लाह जल्ल जलालुहु वअम्मा नवालुहु का जो इनकार करता है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का जो इनकार करता है, दीन हक का जो इनकार करता है, अल्लाह ताला शानहु से जो बगावत करता है, तो ऐसे शख्स के लिए बीमारी और आफत और वबा, बीमारी और वबा एक आफत हो सकती है, उसके लिए पकड़ है, उसके लिए अजाब है, और कभी कभी उसके लिए भी रहमत हो सकती है। इसलिए कि अल्लाह जल्ल जलालुहु व अम्मा नवालुहु का मुनकिर कभी कभी हालात के नरगे में आ जाता है तो उसके नतीजे में उसकी आंखें खुलती हैं, उसकी बसीरत तेज होती है और वो दिल की आंखों से वो चीजें देखने लगता है जो इससे पहले गफलत के दौर में नहीं देखता था, और जो हक उसके सामने पहले से वाजह था वो मजीद वाजह हो जाता है और उसके लिए उसे कबूल करना आसान हो जाता है। तो उसके लिए भी नेमत हो सकती है, लेकिन उसके लिए पकड़ भी है, उसके लिए अजाब भी है। लेकिन जहां तक एक मोमिन है जो अल्लाह जल्ल जलालुहु आम मनवालुहु पर ईमान रखता है, अल्लाह ताला शानहु को मानता है, दीन हक को मानता है, मरने के बाद की जिंदगी को मानता है और गलतियों से बचने की कोशिश करता है, और जब गलतियां हो जाती हैं तो उसे अफसोस होता है, नदामत होती है, रिमोर्स होता है, रिग्रेट होता है, फौरन अल्लाह से माफी मांगता है, फौरन नहीं तो किसी वक्त तो मांगता है, कभी आंसू बह पड़ता है बड़ी रातों में, अच्छे मकामात में, अच्छी जगहों पर। ऐसे लोगों के लिए बीमारी या आफत और परेशानी के हालात जिस लाइन की भी हो, ये नेमत है। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये वादा किया है, अब सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि अजबन ले अम्रिल मुमिन, मोमिन का मामला अजीब व गरीब है, फइन अमरहु कुल्लहु खैर, इसलिए कि उसके सारे के सारे मामलात खैर हैं। मोमिन का मामला अजीब व गरीब है और वजह उसकी यह है कि उसका कोई मामला शर नहीं, उसका कोई मामला बुरा नहीं, उसकी कोई हालत बुरी नहीं, उसके जितने भी मामलात हैं वो खैर ही खैर हैं। वो इज्जत की हालत में है तो भी उसके लिए खैर है, और जिल्लत की हालत में है तो भी उसके लिए खैर है, वो मालदारी की हालत में है तब भी उसके लिए खैर है, फक्र की हालत में है तब भी उसके लिए खैर है, बशर्ते कि वो ईमान वाला रहे और अल्लाह का फरमा बरदार रहे। तो मोमिन है, दिल में ईमान है और इस्लाम है, फरमा बरदारी है अल्लाह की, अल्लाह से बगावत नहीं है, अल्लाह के अहकाम को पूरा करने की हर मुमकिन कोशिश करता है, तो उसके लिए इज्जत और जिल्लत बराबर, उसके लिए सेहत और बीमारी बराबर, उसके लिए फक्र और मालदारी बराबर, उसके लिए गम और खुशी बराबर, उसके लिए राहत और तकलीफ बराबर, उसके लिए सुकून और परेशानी की हालत बराबर। और बराबर इसलिए कहा जा रहा है कि मकसूद एक मोमिन और मुस्लिम का यह है कि उसकी आखिरत दुरुस्त हो। तो अगर वो इज्जत की हालत में है और उसकी आखिरत में तरक्की हो रही है तो ये खैर है, और जिल्लत की हालत में है और उसकी आखिरत में तरक्की हो रही है तो उसके लिए खैर है, सेहत के जमाने में है और उसकी आखिरत में तरक्की हो रही है तो खैर, और बीमारी के जमाने में है और उसकी आखिरत में तरक्की हो रही है तो खैर। اگر وہ مالدار ہے اور آخرت کی ترقی ہو رہی ہے تو خیر, اور اگر وہ فقیر ہے, قلاج ہے, غریب ہے اور آخرت کی ترقی ہو رہی ہے تو خیر, وہ خوشی میں ہے اور آخرت کی ترقی ہو رہی ہے تو خیر, اور غمی میں ہے اور آخرت کی ترقی ہو رہی ہے تو خیر, سکون میں ہے آخرت کی ترقی ہو رہی ہے تو خیر, اور پریشانی میں ہے مگر ایمان محفوظ ہے اور اللہ جل جلالہ عام منوالہ کی طرف سے جو تقاضے اس حالت میں ہے ان تقاضوں کو پورا کر رہا ہے اور دین میں ترقی ہو رہی ہے, آخرت میں ترقی ہو رہی ہے تو خیر. تو عجباً لیمر المومن, مومن کے تمام معاملات, مومن کی تمام حالتیں, مومن کے تمام سرکمسٹانسز خیر ہی خیر ہے, اور وجہ اس کی یہ ہے کہ عجباً لیمر المومن, مومن کے معاملات عجیب و غریب ہیں اس لیے کہ اس کے سارے معاملات, ساری حالتیں, تمام سرکمسٹانسز خیر ہی ہیں, جس حال میں بھی ہے وہ خیر ہے, اور وجہ اس کی یہ ہے کہ وہ جانتا ہے کہ میں دنیا میں اللہ کو راضی کرنے کے لیے آیا ہوں. تو جب تکلیف کی حالت ہو اور پریشانی کی حالت ہو تو بحیثیت مسلم کے مجھے اللہ کی تقدیر پر راضی رہ کر صبر کرنا چاہیے, اور اگر اللہ تعالی شان ہو اسے مصیبت اور تکلیف اور پریشانی سے بچا کر خوشیوں کی حالت دیتے ہیں اور صحت کی حالت دیتے ہیں اور مالداری اور فراوانی کی حالت دیتے ہیں تو وہ سمجھتا ہے کہ میں مومن ہوں اور اس وقت میرے اللہ کا تقاضا یہ ہے کہ میں اتراؤں نہیں, میں تکبر نہ کروں, میں دوسرے لوگوں کو حقیر نہ سمجھوں, میں عجب اور سیلف کنسیٹ میں مبتلا نہ ہو جاؤں, بلکہ میری جو اس وقت کی اچھی حالت ہے اسے اللہ کا فضل سمجھ کر اللہ کے سامنے عاجزی فروتنی اختیار کر کے اللہ کا شکر ادا کروں, اور یہ جو مجھے اللہ نے نعمتیں عطا فرمائی ہے ان نعمتوں کا میں حق ادا کروں. تو مومن کے تمام حالات اور مومن کے تمام سرکمسٹانسز خیر ہی خیر اس لیے ہیں کہ وہ جس حالت میں جو کرنا چاہیے وہ کرتا ہے. اسے معلوم ہوتا ہے کہ مجھے صحت کی نعمت کے نتیجے میں کیا کرنا ہے اور بیماری کی نعمت کے نتیجے میں کیا کرنا ہے, مجھے خوشی کی نعمت کے نتیجے میں کیا کرنا ہے اور غمی کی نعمت کے نتیجے میں کیا کرنا ہے. وہ ہر حالت کو نعمت بناتا ہے اللہ جل جلالہ وام منوالہ کے ڈیمانڈ کو پورا کر کے, شکر کے ڈیمانڈ کو پورا کر کے اور صبر کے ڈیمانڈ کو پورا کر کے. تو آپ صلی اللہ علیہ وسلم آگے فرماتے ہیں کہ اذا مست ہو سرا, جب مومن کو خوشی پہنچتی ہے, خوشی کی کوئی بھی حالت پہنچتی ہے, شکر, تو وہ شکر ادا کرتا ہے. اور شکر کا معنی یہ ہے کہ دل دماغ سے بھی یہ مانتا ہے کہ جو حالت مجھے میسر آئی ہے یہ محض میرے اللہ کے فضل و کرم کی وجہ سے ہے, بغیر میرے کسی استحقاق کے, اور پھر وہ اس نعمت کو, اس حالت کو اللہ کی فرما برداری میں گزارتا ہے نافرمانی سے بچتے ہوئے. تو جب اسے خوشی کی حالت پہنچتی ہے شکر, تو وہ شکر ادا کرتا ہے, دل دماغ سے بھی یہ سوچتا ہے کہ یہ اللہ کی نعمت ہے, زبان سے بھی کہتا ہے کہ یہ میرے اللہ کی طرف سے نعمت ہے, اس میں میرا کوئی دخل نہیں ہے, اور پھر اس نعمت کے ہوتے ہوئے اللہ کی نافرمانی نہیں کرتا بلکہ اللہ کی فرما برداری کرتا ہے, اتراتا نہیں ہے, تکبر میں مبتلا نہیں ہوتا, ہوٹی نہیں بنتا, ایروگنٹ نہیں بنتا, پراؤڈ نہیں بنتا, بلکہ اس نعمت سے اللہ کو بھی راضی کرتا ہے, اللہ کے بندوں کی بھی خدمت کرتا ہے, شکر کرتا ہے. فکان خیر اللہ, اور اس کا اچھی حالت میں شکر ادا کرنا یہ اس کے لیے خیر ہے, اس لیے کہ اچھی حالت میں اللہ کی طرف سے ڈیمانڈ یہی ہے کہ تم شکر ادا کرو. وَإِذَا مَسَّتْهُ ضَرَّاءُ, اور جب اسے کوئی تکلیف پہنچتی ہے, کوئی بری حالت پہنچتی ہے, کسی برے سرکمسٹانس میں مبتلا ہو جاتا ہے, کوئی ایڈورسٹی آتی ہے, پریشانی میں مبتلا ہو جاتا ہے, تو وہ جانتا ہے کہ میں چونکہ مومن ہوں اس لیے اس وقت میرے اللہ کا مجھ سے تقاضا صبر کا ہے, تو وہ صبر کرتا ہے اور اللہ کی طرف سے آئی ہوئی اس حالت پر راضی رہتا ہے, اور وہ انا للہ و انا الیہ راجعون کہتا ہے کہ ہم سب اللہ کی ملک ہیں, اور جب میں اور میرے ماں باپ اور میرے اہل و عیال اور میری فیکٹری اور میری دکان اور میرے پیسے اور میری گاڑی اور میرا گھر اور میرے سب متعلقین, ہم سب جب اللہ کی ملک ہیں, تو ہمارے حالات بھی اللہ کی ملک ہیں, اور جب اللہ تعالی شانہ کسی حالت کو بدل لیتے ہیں, بدل دیتے ہیں اور صحت لے لیتے ہیں, خوشی لے لیتے ہیں وقتی طور پر, تو ہم بھی تو ایک دن اللہ کے پاس جانے والے ہیں. وَإِنَّا إِلَيْهِ رَاجِعُونَ, تو صبر کرتا ہے اور اللہ سے عاجزی کرتا ہے کہ اللہ ہم کمزور ہیں, ہمارے حال پہ رحم کیجئے. تو کہتے ہیں کہ اولئک علیہم صلوات من ربہم ورحمہ, یہ وہ لوگ ہیں کہ جن پر ان کے پروردگار کی طرف سے عام رحمتیں بھی نازل ہوتی ہیں, خصوصی رحمتیں بھی نازل ہوتی ہیں. وہ اولئک هم المهتدون, اور ان کی ہدایت میں ترقی ہوتی ہے اور یہ ہدایت یافتہ ہو جاتے ہیں, اور انہیں المهتدون کا تمغہ ملتا ہے کہ یہ میرے مهتدی بندے ہیں. تو میں عرض یہ کر رہا ہوں کہ اچھی حالت بھی مومن کے لیے خیر, بری حالت بھی مومن کے لیے خیر, یعنی جسے ہم خیر سمجھتے ہیں وہ بھی خیر, اور جسے ہم مصیبت اور آفت سمجھتے ہیں وہ بھی خیر مومن کے لیے. یہ نعمت اس لیے کہ دونوں حالتوں میں مومن بندہ کامیاب ہو جاتا ہے. شکر کا امتحان ہوتا ہے تو شکر کر کے کامیاب, اور صبر کا امتحان ہوتا ہے تو صبر کر کے کامیاب. تو یہ دونوں حالتیں اس کے لیے اچھی ہیں. تو اسلامک نقطۂ نظر تھے, اسلامی نقطۂ نظر سے بیماری بھی اللہ کی ایک نعمت ہے. حضرت حاجی امداد اللہ مہاجر مکی رحمہ اللہ تعالی بہت بڑے بزرگ گزرے ہیں, اللہ کے برگزیدہ بندے تھے. تو وہ ایک دن مجلس میں یہ ارشاد فرما رہے تھے کہ بیماری بھی اللہ تعالی شانہ کی بڑی نعمت ہے, بیماری بھی اللہ کی بڑی نعمت ہے. اور کیوں نعمت نہ ہو, جبکہ خود اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے اسے نعمت قرار دیا ہے. چنانچہ ایک حدیث شریف میں آپ صلی اللہ علیہ وآلہ وسلم کے بارے میں آتا ہے کہ حضرت جابر رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں, مسلم شریف کی روایت ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم ایک صحابیہ رضی اللہ تعالیٰ عنہ کے پاس داخل ہوئے, نام ان کا ام الصائب ہے. تو ام الصائب کے پاس داخل ہوئے تو دیکھا کہ ام الصائب رضی اللہ تعالیٰ عنہ کے بدن پر کپ کپی تاری تھی, بخار تھا جس کی وجہ سے بدن پر لرزہ تاری تھا, شیور کر رہی تھی وہ. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے پوچھا کہ ماں لکی تو زف زفین, تمہیں کیا ہو گیا ہے کہ تم کانپ رہی ہو, تم شیور کر رہی ہو؟ تو ان کی زبان سے یہ جملہ نکلا, الحما لا بارک اللہ فیہا, بخار ہے یہ اللہ کے نبی صلی اللہ علیہ وسلم, اللہ اس میں برکت پیدا نہ کرے. تو یہ لا بارک اللہ فیہا کا جملہ جو ہے وہ ناراضگی کو بتلا رہا تھا. الحمہ, مجھے تو بخار ہو گیا ہے, لا بارک اللہ فیہا, اللہ اس میں برکت نہ دے. اس لیے کہ یہ کوئی نعمت نہیں ہے کہ اس میں برکت کی دعا کی جائے. تو اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے فوراً ارشاد فرمایا کہ لا تسب الحمہ, الحما بخار کو برا بھلا مت کہو, یہ لا بارک اللہ فیہا نہیں کہنا چاہیے. ہاں, اللہ جل جلالہ وعمن والہ سے اپنی کمزوری کو سامنے رکھ کر یہ کہنا چاہیے کہ اے اللہ اس بیماری کو آپ دور کر دیجئے, لیکن لا بارک اللہ فیہا اس میں اللہ برکت نہ ڈالے, اس کا مطلب ہے کہ یہ بری چیز ہے. اور اے اللہ اس بخار کو آپ اٹھا لیجئے, اس کا مطلب یہ ہے کہ ہے تو اچھی چیز لیکن میں اس کی متحمل نہیں ہوں, میرے پاس طاقت نہیں ہے کہ اس نعمت کو برداشت کر سکوں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ لا تسب الحمہ, بخار کو برا بھلا مت کہو. کیوں؟ اس لیے کہ فإنها تذهب خطايا بني آدم كما تذهب کما تدہب الکیر و خبس الحدید, جیسے بھٹی فرنس کے اندر جب زنگ آلود لوہے کو رکھ دیا جاتا ہے, رسٹ والا لوہا جب فرنس میں رکھ دیا جاتا ہے تو بھٹی کی جو آگ ہے وہ آگ लोहे पर से जंग को दूर कर देती है और लोहे को मेटल को रिफाइन कर देती है। तो जिस तरह भट्टी की आग की गर्मी लोहे को साफ सुथरा कर देती है, इसी तरह बनु आदम इंसान, आदम की औलाद इस दुनिया में आकर जब गुनाह करती है और उनके गुनाहों की वजह से उनके दिल पर मैल आ जाता है, उनके दिल जंग आलूद हो जाते हैं, उनके दिलों पर गुनाहों की स्याही आ जाती है, तो अल्लाह ताला शानुहू बुखार की इस गर्मी से उस जंग को, उस मैल को, उस स्याही को दूर फरमा देते हैं। और इंसान जब हुम्मा और बुखार के पीरियड से निकलता है, एक हफ्ते के बाद, दो हफ्ते के बाद, दो तीन दिन के बाद, तो वो गुनाहों से पाकीजा हो जाता है। तो हजी इमदादुल्ला मुहाजिर मक्की रहमतुल्लाह अलैह जो है यही समझाने की कोशिश कर रहे थे कि बीमारी भी अल्लाह जल्ल जलालुहू व अम्मा नवालुहू की एक नेमत है। चुनांचे एक दूसरी रिवायत में यह है, अबू दाऊद शरीफ की रिवायत है कि एक रात का बुखार इंसान के एक साल के गुनाहों को बख्श देता है, मुआफ कर करवा देता है, दूर कर देता है। और एक दूसरी रिवायत में तो यह है कि एक रात का बुखार पिछले सारी खताओं को मिटा देता है। अब इस वक्त कोरोना वायरस जो आया हुआ है उसमें भी लोगों को बुखार होता है, फीवर होता है। ये कितनी बड़ी नेमत है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि बनु आदम यानी आदम अलैहिस्सलाम की औलाद इंसान के जब गुनाह बढ़ जाते हैं तो अल्लाह ताला शानहू उसे बुखार में मुब्तला करते हैं। और ये बुखार जो है जैसे लोहे और मेटल का जंग फर्नेस की आग दूर कर देती है, तो बुखार की गर्मी बनु आदम के गुनाहों को मिटा देता है, मिटा देती है। इसी वजह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक हदीस में इरशाद फरमाया कि साहिबुल हुम्मा शहीद, यानी आप सल्लल्लाहु अलैहि वसल्लम के साहिबुल हुम्मा शहीद, बुखार की हालत में जो मरता है वो शहीद होकर के मरता है। और वजह उसकी क्या है? वजह उसकी यही है कि ऐसे शख्स की खताया, ऐसे शख्स के गुनाह वो मिटा दिए जाते हैं। अल्लाह जल्ल जलालुहु वाम मनवालुहु गुनाहों को बीमारियों के जरिए मिटाते हैं। अल्लाह ताला शानुहु बीमारियों के जरिए सिर्फ गुनाहों को नहीं मिटाते, बल्कि बीमारियों के जरिए अल्लाह ताला शानुहु शहादत के मर्तबे अता फरमाते हैं। चुनांचे आप सल्लल्लाहु अलैहि वसल्लम ने एक हदीस में इरशाद फरमाया कि अगर कोई शख्स ताउन की वजह से मरता है, प्लेग की वजह से मरता है, तो वो शहीद है। फिर कोई शख्स पेट की किसी बीमारी की वजह से मरता है, पेट में कैंसर हो जाता है, या इसके अलावा और भी किसी पेट की बीमारी की वजह से मरता है, वो भी शहीद है। अगर कोई गैर इख्तियारी तौर पर सैलाब में या समंदर में किसी भंवर में आ जाने की वजह से, पानी के करंट के उसे खींच लेने की वजह से मर जाता है, वो भी शहीद होता है। अगर कोई शख्स दीवार के नीचे दबकर मर जाता है, तो ऐसा शख्स भी शहीद है। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हदीस पाक में ये भी फरमाया, इससे कि कोरोना वायरस में लोगों को न्यूमोनिया हो जाता है, और जब न्यूमोनिया हो जाता है तो उसके बाद बचना बहुत मुश्किल हो जाता है। हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने यह खुशखबरी भी सुनाई है कि न्यूमोनिया में जो इंतकाल कर जाता है वो भी अल्लाह के यहां शहीद लिखा जाता है। हकीकी शहीद तो वही है जो मैदान कारजार में उतरता है और दुश्मन के मुकाबले में लड़ते लड़ते शहीद हो जाता है। और ये बाकी सारे हुक्मी शहीद हैं कि अल्लाह ताला शानहु इन्हें शहादत के मकाम पर फाइज फरमाएंगे और उन हकीकी शहीदों के साथ उनका हश्र इंशाल्लाह फरमाएंगे। इसी वजह से ये जितने भी शहीद हैं जो बीमारियों की वजह से शहीद होते हैं, अल्लाह ताला शानहु ऐसे लोगों को शहादत का मर्तबा तो अता फरमाते हैं, मगर इन्हें गुसल भी देना पड़ता है, इन्हें कफन भी पहनाना पड़ता है, इनकी नमाज जनाजा भी पढ़ी जाती है। तो इनके साथ वो हकीकी शहीद वाला मामला नहीं किया जाता। तो देखो कैसे कैसे लोगों को अल्लाह जल्ल जलालुहू व अम्मा नवालुहू शहादत अता फरमाते हैं। और इतना ही नहीं, एक हदीस शरीफ में तो ये भी आता है कि अल्लाह जल्ल जलालुहू व अम्मा नवालुहू अगर किसी को پیٹ کی وجہ سے ابھی آ گیا پیٹ کا. نبی صلی اللہ علیہ وسلم فرمائے کہ المبتون و شہید, پیٹ کی بیماری میں مرنے والا شہید ہے. اور دوسری حدیث میں فرمایا کہ من قتلہ بطنہ, وہ شخص جس کی موت کا سبب اس کی پیٹ کی کوئی بیماری بن جائے, لم یعذب فی قبرہ, تو ایسے شخص کو قبر میں سزا نہیں دی جاتی. اور یہ تو چند حکمی شہید ہیں, ایک لمبی فہرست ہے حدیث پاک میں, یہاں تک کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا کہ پاک باز عاشق اگر وہ کسی کے ساتھ عشق میں مبتلا ہو جاتا ہے, ایک مرد ہے وہ کسی عورت کے ساتھ عشق میں مبتلا ہو جاتا ہے, یا ایک عورت ہے وہ کسی مرد کے ساتھ عشق میں مبتلا ہو جائے, اور وہ اس عشق کو دل سے نکالنے کی بہت کوشش کرے مگر وہ نکلتا نہیں ہے, مگر شرعی حدود میں رہتا ہے وہ مرد یا عورت, شرعی حدود میں رہتی ہے اور دونوں کو پتا ہے کہ میں جس جگہ پر عشق میں مبتلا ہوں وہاں شادی کا ہونا ممکن نہیں ہے, مثلاً ایک شادی شدہ عورت ہے اور اچانک ہی اس پہ نظر پڑ گئی اور دل میں عشق پیدا ہو گیا, یا یہ کہ کسی جگہ شادی کرنے کا ارادہ تھا, پیغام بھی بھیجا تھا, انہوں نے انکار کیا اور پھر اس کا کسی اور جگہ نکاح ہو گیا. اب یہ نکالنے کی کوشش بہت کر رہا ہے مگر دل میں عشق رہتا ہے, مگر دل دماغ سے اور اپنے اعمال سے ایسا کوئی کام نہیں کرتا, یا عورت ایسا کوئی کام نہیں کرتی جس میں اللہ کی ناراضگی ہو. اب سوچے میرے بھائیوں, سوچے میری بہنوں کہ متقی ہے, پرہیزگار ہے, پاک باز ہے, مگر عاشق ہے, عشق میں مبتلا ہو گیا, عشق میں مبتلا ہو گئی, اور کچھ چیزیں غیر اختیاری ہوتی ہیں. تو یہ جب تک زندہ رہتا ہے, جب تک زندہ رہتی ہے یہ لڑکی یا یہ لڑکا, وہ اس عشق پر صبر کرتے ہیں اور اللہ کو ناراض کرنے والا کوئی کام نہیں کرتے, اور اندر گھٹن محسوس کرتے ہیں اور بالآخر گھٹ گھٹ کے مر جاتے ہیں. یہ اس عشق کا کسی کے سامنے اظہار نہیں کرتے, دوسری پارٹی کے سامنے اظہار نہیں کرتے, ان کو پتا ہے کہ شادی کے امکانات نہیں ہے, تو یہ گھٹ گھٹ کے مر جاتا ہے. یعنی پاک باز عاشق, گندا عاشق نہیں, پاک باز عاشق, یعنی وہ عاشق جو عشق میں تو مبتلا ہو گیا مگر اس لڑکی سے یا اس لڑکے سے شادی کرنے کے امکانات نہیں ہے. تو حدیث شریف میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ یہ عاشق جو گھٹ گھٹ کے عشق میں اللہ کی فرما برداری کرتے ہوئے مر گیا, قیامت کے دن یہ بھی شہادت کے مقام پر فائز ہوگا. یہ بھی ایک قسم کی بیماری ہے. تو یہ جو بیماریاں ہیں یہ نعمت ہیں, اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم ہمیں بتاتے ہیں. ایک دوسری حدیث میں اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ اذا ابتلیت عبدی بحبیبتیہ, کہ اللہ تعالی شانہ حدیث قدسی میں ارشاد فرماتے ہیں کہ جب میں میرے بندے کو آزماتا ہوں اس کی دو محبوب چیزوں کو لے کر, اس کا مطلب یہ ہے کہ میں اس کی دونوں آنکھوں کی روشنی کو سلب کر لیتا ہوں اور میں اسے اندھا کر دیتا ہوں, اور پھر میں اس بندے کو دیکھتا ہوں کہ کرتا کیا ہے. تو جب میں نے اس کو آنکھیں دے رکھی تھی تو اس وقت وہ اپنی ان آنکھوں پر میرا شکر ادا کرتا تھا, اور میرا شکر ادا کر کے دل دماغ سے یہ سمجھتا تھا کہ یہ دو آنکھیں یہ میرے اللہ کا لطف و کرم ہے, اس میں میرا کوئی استحقاق نہیں, اس لیے کہ جب میں پیدا ہوا تھا اور جب اللہ نے مجھے صحیح سالم آنکھیں دی تھیں تو اس وقت تو میں نے اللہ کے لیے کچھ بھی نہیں کیا تھا, اور پھر جب وہ بالغ ہو جاتا ہے تو 15 سال تک اس نعمت کو مفت میں استعمال کرتا ہے, اور 15 سال سے لے کر پھر پوری زندگی بھی اگر وہ عبادت کرتا رہے تو اگر نواز دے تو تیرا کرم ہے, ورنہ تیری رحمتوں کا بدلہ میری بندگی نہیں ہے. پوری زندگی کی عبادتیں آنکھ کی ایک نعمت کو نہیں چکا سکے گی, آنکھ کی ایک نعمت, یعنی قیامت کے دن اللہ تعالی شانہ ایک طرف آنکھ کی جو ہمیں نعمت عطا فرمائی ہے اس کی قیمت لگائیں گے, اور دوسری طرف ہماری عبادتیں, تو وہ عبادتیں ختم ہو جائے گی مگر آنکھ کی نعمت کی قیمت نہیں چکا سکیں گے. اسی طرح کان کی جو ہماری قیمت ہے کانوں کی, پوری زندگی کی عبادتیں اس قیمت کو نہیں چکا سکے گی. زبان کی جو نعمت ہے اس ایک نعمت کی ساری زندگی کی عبادتیں بدلہ نہیں چکا سکے گی. اسی لیے حدیث شریف میں آتا ہے کہ لَن يَدْخُلَ أَحَدُكُمْ الْجَنَّةَ عَمَلُهُ, لَن يُدْخِلَ احدكم الجنت عمله او كما قال صلی اللہ علیہ وسلم, کہ تم میں سے کسی کو اس کا عمل ہرگز جنت میں داخل نہیں کرے گا. نہ کیوں؟ اس لیے کہ اللہ نے جتنی نعمتیں دی ہیں, یہ تو صرف تین نعمتیں ابھی گنوائی گئی. دل کو گن لو, گردوں کو گنو, انگلیوں کو گنو, سر کو گنو, بھیجا ہے اس کو گنو, دماغ کو گنو, پھر اللہ نے ایمان دیا, اسلام دیا, کھانا پینا. ایک ایک نعمت اللہ کی ایسی ہے, ایک ایک سانس ایسا ہے کہ پوری زندگی کی عبادتیں اس ایک سانس کا بدلہ نہیں چکا سکتی. اس لیے اللہ تعالی شانہو ہمیں جو جنت میں داخل کریں گے وہ ہماری عبادتوں کی وجہ سے نہیں, ہمیں اپنے فضل و کرم سے داخل کریں گے. لیکن ظاہر ہے کہ بندہ اپنی حد تک, اپنے بس میں جتنا ہے وہ کر کے اللہ کو دکھائے, کہ کر تو کچھ نہیں سکتے. جیسے ایک غریب آدمی ہے اور کسی مالدار آدمی کے اس پر احسانات ہوں اور لاکھوں کروڑوں احسانات ہوں, تو اس مالدار آدمی کے گھر میں بیٹے یا بیٹی کی شادی ہوگی تو سارے مالدار لوگ مدعو ہوں گے. یہ غریب بھی بیچارہ مدعو ہوگا تعلق کی وجہ سے. تو مالدار لوگ جو ہیں وہ لاکھوں کے ہدایا دیں گے, اور یہ بیچارہ 25 روپے کا ہدیہ لے کر کے جائے گا جس کی کوئی قیمت نہیں, مگر یہ کوشش تو کرے گا. تو ہم بھی اللہ جل جلالہ عام منوال ہو کے سامنے جھک کر اپنی عاجزی کا اظہار کرتے ہیں اور کچھ نہ کچھ پیش کرنے کی کوشش کرتے ہیں بحیثیت بندوں کے. تو میں یہ عرض کر رہا ہوں کہ بندے کو اللہ تعالی شانہ آنکھیں دیتے ہیں, اور آنکھیں دیتے ہیں تو بندہ یہ سمجھتا ہے, اس کو یقین ہوتا ہے کہ یہ میرے اللہ کی دی ہوئی نعمت ہے. اگر میرا اللہ یہ نعمتیں چھین لیتا ہے یا میرے اللہ مجھے یہ نعمتیں نہ دیتا تو اس کا دوسرا کوئی بدل نہیں تھا. جن لوگوں کی مائیں انتقال کر جاتی ہیں انہیں پتا ہے کہ اب ماں کی نعمت کہیں سے نہیں مل سکتی, باپ چلا جاتا ہے باپ کی نعمت کہیں سے نہیں مل سکتی. دنیا میں بہت ساری نعمتیں ایسی ہیں جو جس کی کوئی قیمت نہیں, ان ویلیوبل پرائس لیس نعمتیں. تو اللہ تعالی شانہ جو ہے وہ اس بندے کو آنکھوں کی نعمت دیتے ہیں, آنکھوں کی نعمت دیتے ہیں. بندہ یہ تصور کرتا ہے, یہ یقین کرتا ہے کہ اللہ نے محض اپنے لطف و کرم سے بغیر میرے استحقاق کی آنکھوں کی نعمت عطا کی ہے, اور پھر ان آنکھوں سے وہ درختوں کو دیکھتا ہے, پتوں کو دیکھتا ہے, پرندوں کو دیکھتا ہے, پہاڑوں کو دیکھتا ہے, سمندروں کو دیکھتا ہے, اور ان چیزوں کو دیکھ کر اللہ کی بڑائی کا استحضار اپنے دل میں پیدا کرتا ہے, آسمانوں کو دیکھتا ہے. کہ جب یہ ساری کائنات اتنی بلند و بالا ہے اور اتنی خوبصورت ہے تو ان کو پیدا کرنے والا کتنا خوبصورت ہوگا اور وہ کتنا بلند و بالا ہوگا. اپنی آنکھوں کو ماں باپ کو دیکھ کر, ماں باپ کو محبت سے دیکھ کر اللہ کو خوش کرتا ہے. اپنی آنکھوں سے وہ مصحف کو دیکھتا ہے, قرآن کو دیکھتا ہے, قرآن کو کھول کر قرآن کے حروف کو دیکھتا ہے اور قرآن کے حروف کو دیکھ کر خوش ہوتا ہے. یہ کعبے کو دیکھتا ہے, بیت اللہ کو دیکھتا ہے, یعنی اچھی اچھی چیزوں کو, صلحاء کو دیکھتا ہے, علماء کو دیکھتا ہے. یہ وہ ساری چیزیں ہیں جو اللہ کو راضی کرنے کے لیے دیکھنے کی ہے. اپنی بیوی کو دیکھتا ہے محبت سے, اپنے شوہر کو دیکھتی ہے محبت سے, اپنی اولاد کو محبت سے ماں باپ دیکھتے ہیں, اپنے مشائخ کو, اپنے بزرگوں کو, نیک لوگوں کو, اہل علم کو, تو آنکھوں سے دیکھتا ہے. اور پھر اللہ جل جلالہ عام منوالہ دیکھتے ہیں کہ چلو شکر کے امتحان میں تو پاس ہو گیا ہے, دیکھتے ہیں کہ صبر کے امتحان میں پاس ہوتا ہے یا نہیں, تو وہ اللہ تعالی شانہ اس کی آنکھوں کی روشنی لے لیتے ہیں اور دونوں آنکھیں اس کی کام کرنا بند کر دیتی ہے, نابینا ہو جاتا ہے. تو پھر اللہ تعالیٰ دیکھتے ہیں کہ میرے بندے نے صبر کیا, میرے بندے نے کہا کہ انا للہ و انا الیہ راجعون, ہم اللہ کے لیے تھے اور اللہ ہی کے پاس لوٹ کر جانا ہے, ہم اللہ کے ہیں اور اللہ کی طرف لوٹ کر جانا ہے. تو جب میرا پورا جسم بھی اللہ کا ہے اور میرا پورا جسم اللہ کے پاس جانے والا ہے, میرا پورا کنبہ بھی اللہ کے پاس جانے والا ہے, میری پوری بستی, میری پوری انسانی برادری کسی نہ کسی دن اللہ کے پاس جانے والی ہے, تو پھر میری آنکھیں بھی تو میرا حصہ ہے, وہ بھی تو ایک نہ ایک دن اللہ کے پاس جانے والی تھی, تو اللہ نے ذرا جلدی بلا لیا. تو فصبر, وہ صبر کرتا ہے. تو اللہ تعالی شانہ ارشاد فرماتے ہیں کہ اوستہ منہما الجنہ, بس ان دونوں آنکھوں کے بدلے میں میں اسے جنت دے دیتا ہوں. تو دیکھو یہ آنکھوں کی بینائی چلی گئی, یہ بھی ایک بیماری ہے. اس بیماری کے بدلے میں اللہ پوری پوری جنت دے دیتا ہے. تو یہ آخرت میں جا کر کے پتا چلے گا کہ کورونا وائرس کے نتیجے میں کیا ملا, کینسر کے نتیجے میں کیا ملا, हां पेट की बीमारी के नतीजे में क्या मिला, हार्ट अटैक के नतीजे में क्या मिला, एंजाइना के नतीजे में क्या मिला, बुखार की वजह से इंतकाल हो गया तो क्या मिला। हदीस शरीफ में आता है कि वो लोग जो दुनिया में परेशान रहे थे, मुसीबतों में रहे थे, तकलीफों में रहे थे, गमों में रहे थे और सब्र करने की उनको तौफीक मिली थी, जब कयामत के दिन उनको उनके सब्र का अज्र दिया जाएगा। इसलिए कि अल्लाह तआला शानहु इरशाद फरमाते हैं कि सब्र करने वालों को इन्नमा युवफ्फस साबिरून अजरहुम, सब्र करने वालों को उनका अज्र पूरा पूरा बगैर हिसाब के कयामत के दिन दिया जाएगा। यानी अज्र इतना होगा, अज्र इतना होगा, अज्र इतना होगा कि कोई मेजर ऐसा नहीं होगा जिसमें उसको मेजर करके दिया जा सके। तो हजरत अली रजी अल्लाह उन्हों फरमाते हैं कि जितने भी आमाल हैं उन सब आमाल का अजरो सवाब मेजर कर करके दिया जाएगा कि भाई नमाज का इतना सवाब, तस्बीह का इतना सवाब, जिक्रुल्लाह का इतना सवाब, जकात का इतना सवाब और अच्छी बात बोलने का इतना सवाब, तिलावत का इतना सवाब, सब्र का इतना सवाब है कि फरिश्ते उसे मेजर करके नहीं दे पाएंगे। तो अल्लाह ताला शानहु उस अज्र को आसमानों से बरसाएंगे कि इतना अज्र तुमको मिला है। तो अल्लाह जल्ला जलालहु आम नवादहु सब्र की जब तौफीक देते हैं और सब्र की तौफीक देते हैं और उसके बदले में आखिरत में ऐसा अज्र अता फरमाएंगे, बीमारी वालों को, मजलूम थे उनको, जो टॉर्चर किए जा रहे थे उनको, जो अपाहज थे उनको, जो डिसेबल थे उनको, जो मेंटली हैंडीकैप थे उनको, जो बेवाएं थी उनको, जो यतीम थे उनको, जो फकीर और गरीब थे उनको, जो एक एक मोरसल के लिए, एक एक लुकमेर के लिए तड़पते थे उनको, जो एक एक कतरे के लिए प्यासे तड़पते थे उनको, जितने भी दुनिया में मजलूम है, जो जेलों में नाहक बिठाए गए थे उनको, जितने भी तकलीफ वाले हैं उनको जब कयामत के दिन अज्र मिलेगा, तो जो लोग आफियत में थे, जो लोग राहत में थे, जिन लोगों को मुसीबत नहीं पहुंची थी, तकलीफ नहीं पहुंची थी, वो लोग कयामत के दिन कहेंगे कि काश के दुनिया में हम पर भी मुसीबत आती, और मुसीबत भी कैसी आती, काश के हमारी खालों को, हमारी चमड़ियों को और हमारी स्किन को कैंचियों से, सीजर से काटा जाता। सीजर से कितना, कौन चाहता है ऐसा कि कैंची से चमड़ियों को काटा जाए जिंदा होने की हालत में, लेकिन वो ऐसी तमन्ना करेंगे कि काश के ऐसा होता ताकि हम भी आज ये बेहिसाब अजर को लेने वाले होंगे। तो अल्लाह ताला शानहू जो है ये नेमत है, बीमारी नेमत है, ये इसको जहन में बिठाओ, बीमारी नेमत है, आंखें चली जाती है उसके बदले में अल्लाह जन्नत देते हैं, और बुखार आता है उसके नतीजे में अल्लाह ताला शानहू खताओं को मिटाते हैं, और एक शख्स बीमार होता है, आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि एक दीन पर चलने वाला शख्स बीमार होता है और बीमारी की वजह से वो नवाफिर और मुस्तहब्बात और मसनून आमाल जितने तंदुरुस्ती के जमाने में करता था नहीं कर पाता, वो सिर्फ फर्ज और वाजिब ही अदा कर पाता है, और कभी कभी बीमारी ऐसी आ जाती है कि फर्ज और वाजिब भी तर्क हो जाते हैं, बेहोश हो जाता है, बिल्कुल माजूर हो जाता है, इशारे से भी नमाज नहीं पढ़ सकता और मस्जिद में भी नहीं आ सकता, जमात बाजमात से नहीं पढ़ सकता, तिलावत नहीं कर पाता, तस्बीहात नहीं कर पाता, जिक्र अजगार नहीं कर पाता। तो ये बीमारी कितनी बड़ी नेमत है कि बिस्तर पर लेटे लेटे उसको उन तमाम आमाल का सवाब मिल जाता है जो उसे तंदुरुस्ती की हालत में मिला करता था, यानी जिनको वो तंदुरुस्ती की हालत में अमल किया करता था, कितनी बड़ी नेमत है ये। और ये मर्ज जो बीमारी आती है वो नेमत है, और नेमत इसलिए है, नेमत इसलिए है कि अल्लाह जल्ला जलालुहू व अम्मन वालुहू इस मर्ज के नतीजे में उसके गुनाहों को माफ फरमाते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि इदा अराद अल्लाहु बि अब्दिही अल खैर, इदा अराद अल्लाह बि अब्दिही अल खैर, जब अल्लाह ताला शानहु अपने बंदे के साथ, अपनी बंदी के साथ खैर का इरादा करते हैं, अज्जल लहुल उकूबत तो फिद दुनिया, तो अल्लाह ताला शानहु उसके लिए सजा को दुनिया में जल्दी भेज देते हैं। तो अल्लाह ताला शानहु अपने मोमिन बंदे के साथ जब भलाई का इरादा करते हैं और देखते हैं कि ये तो बड़ा गुनहगार है, اور اگر اسی طرح یہ گناہوں میں لطپت رہا اور مرا تو آخرت میں تو بڑی پکڑ ہوگی اس کی. تو اللہ تعالیٰ شانہ ہو دنیا میں بخار بھیج دیتے ہیں, دنیا میں کینسر بھیج دیتے ہیں, دنیا میں درد سر بھیج دیتے ہیں, دنیا میں ٹھوکر لگتی ہے زخم ہو جاتا ہے, چھری سے کٹ جاتا ہے, اور یہ پریشانیاں اللہ بھیج دیتے ہیں. کبھی قرض لینا پڑتا ہے, روزی کی تنگی ہے, کوئی اس پر مسلط ہو جاتا ہے اور تنگ کرتا ہے, کوئی اس کی مخالفت کرتا ہے, کوئی اس سے حسد کرتا ہے, اور اس کے نتیجے میں اللہ تعالیٰ شانہ اس کے سارے گناہوں کو مٹا کر اپنے پاس بلاتے ہیں. ایک حدیث میں آپ صلی اللہ علیہ وآلہ وسلم کے بارے میں آتا ہے کہ ایک صاحب جو ہے ان کا اچانک ہی انتقال ہو گیا, اور اچانک انتقال ہو گیا اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم حیات تھے, تو ایک شخص نے کہا کہ ہنین لہو مات ولم یبتل, ہنین لہو, یہ مرنے والا بڑا خوش نصیب ہے, مرنے والے کو مبارکبادی ہو کہ اس حال میں مر گیا کہ اس کو کسی تکلیف میں مبتلا نہیں کیا گیا, یہ کسی بیماری میں نہیں مرا. ہم لوگ بھی کہتے ہیں کہ الحمدللہ بہت اچھی حالت میں چلے گئے, بیمار بھی نہیں ہوئے, اچانک ہی چلے گئے, یہ بھی اچھی چیز ہے. لیکن اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کو یہ علم تھا کہ کوئی اچھی حالت میں ایمان کی سلامتی کے ساتھ چلا جاتا ہے. ہم دعا بھی کرتے ہیں, سب دعا کرتے ہیں کہ اللہ ہمیں محتاج نہ بنانا, یہ اللہ ہمیں آسان موت دینا, یہ اللہ بیماریوں سے ہمیں بچانا, یہ اللہ عافیت کے ساتھ ہمیں اٹھانا, دعا کرتے ہیں ہم, اسی کی بھی اچھی حالت ہے. ایمان کی حالت میں اور فرما برداری کی حالت میں بغیر ابتلا کے موت آئے وہ بھی خیر ہے, اور ابتلا والی موت آئے وہ بھی خیر ہے. تو اس کو تو اچھی موت سب سمجھتے ہی ہیں, لیکن بیماری والی موت کو کبھی کبھی خیال آتا ہے کہ شاید یہ پریشانی والی موت تھی, کوئی پکڑ والی موت تھی. تو اس لیے انہوں نے کہا کہ ہنین لہو, مبارک ہو اس شخص کو, مات ولم یبتل, کہ انتقال کر گئے اس حال میں کہ اس کو بیماری کا ابتلا نہیں ہوا, بیماری میں مبتلا نہیں ہوا. تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہ ویحک, تجھ پر افسوس, تجھ پر افسوس کہ تو صحیح طور پر سمجھ نہیں سکا, کہ ما یدریک, تمہیں کیا پتا کہ ان اللہ ابتلاہ بمرض فکفر عنہ من سیئاتہ, کہ ہو سکتا ہے کہ جانے والا کسی گناہ میں مبتلا رہا ہوگا, اس کے ذمے کچھ گناہ ہوں گے, اگر اللہ تعالی شانہ اس کو کسی بیماری میں مبتلا کر دیتا تو وہ بیماری اس کے لیے کفارہ بن جاتی اور پاک اور صاف ہو کر کے دنیا سے جاتا. تو جب کوئی بندہ دنیا سے جاتا ہے بیمار ہو کر, تو یہ بیماری اس کے لیے گناہوں کا کفارہ بن جاتا ہے. اسی لیے اس کو آپ صلی اللہ علیہ وسلم نے بھی نعمت قرار دیا ہے, اور علماء بھی کہتے ہیں کہ یہ نعمت ہے. لیکن چونکہ یہ نعمت ایسی ہے, میں ذرا ایک بات اور بھی سمجھاؤں کہ جب کوئی بیمار ہوتا ہے, بیمار, تو دیکھو میرے بھائیوں, کوئی کتنا ہی گنہگار کیوں نہ ہو, اس کے بارے میں کوئی رائے قائم کرنے کا ہمیں حق نہیں ہے, اس کا حساب اللہ لے گا. ایک اچھا آدمی بیمار ہوتا ہے اور بیمار ہوتا رہتا ہے, تو اس کے بارے میں ہم یہ خیال جماتے ہیں دل میں کہ یہ نیک آدمی ہے, متقی پرہیزگار بندہ ہے, اچھا بندہ ہے اور اللہ والا ہے. تو یہ بیمار ہوتا ہے, اللہ تعالی شانہ اس کے درجات کو بلند کر رہے ہیں. قاری صدیق باندوی صاحب رحمہ اللہ تعالی, انہوں نے کسی بزرگ کا قول نقل کیا ہے کہ اللہ کے ولی کی تین علامتیں ہیں, یعنی جو بھی اللہ کا ولی ہوگا اس کے ساتھ یہ تین چیزیں ضرور لگی رہیں گی. نمبر ایک, اس کی روزی ہمیشہ حلال کی ہوگی, عقل حلال ہوگا, ایک تو علامت اس کی یہ ہے. دوسری علامت یہ ہے کہ ہر دور میں کوئی نہ کوئی اس کا برا کہنے والا ضرور ہوگا, اس کی تنقید کرنے والا ضرور ہوگا, اس کے پیچھے کوئی نہ کوئی لگا رہے گا, آج یہ تو کل وہ, دو تین چار پانچ آدمی, پانچ پچیس آدمی, ایک آدمی اس کی مخالفت کرتا رہے گا, اس کی برائی بیان کرتا رہے گا, یعنی تمام کے تمام لوگ اس کا اچھا کہنے والے ہی نہ ہوں, یہ دوسری علامت. اور تیسری علامت یہ ہے کہ اس کے ساتھ کوئی نہ کوئی مصیبت لگی رہتی ہے, آج بیمار ہوا پھر ٹھیک ہو گیا, پھر بیمار ہوا پھر ٹھیک ہوا, پھر بیمار ہوا پھر ٹھیک ہوا, یا کہ آج یہ بیمار ہوا, کل بیوی بیمار ہوئی, پرسوں بچے بیمار ہو گئے, आज फुला का इंतकाल हुआ, परसों फुला का इंतकाल हुआ, घर से चोरी हो गई, फुला हो गया, फुला हो गया। तो अच्छे लोगों को जब किसी मुसीबत में देखो, किसी तकलीफ में देखो, तो हमें उनके बारे में ये राय कायम करनी चाहिए कि अल्लाह जल्ल जलालुहु व मनवालुहु इनके दरजात को बुलंद कर रहे हैं। इसलिए कि जब भी कोई शख्स किसी मुसीबत में मुब्तला होता है और वो अल्लाह के बारे में शिकवे शिकायत नहीं करता, तो जब तक वो मुसीबत उसके साथ रहती है और वो शिकवे शिकायत नहीं करता और अल्लाह की तरफ से आई हुई तकलीफ पर राजी रहता है, तो वो 24 घंटे सब्र में है। इस वक्त जिन लोगों के घरों में कोरोना वायरस की वजह से कोई बीमार हो जाता है, तो बीमार जो है बीमार वो खुद भी सब्र करता है, और बीमार के दाएं बाएं आगे पीछे जो लोग हैं वो भी सब्र करते हैं, और नमाज पढ़ते हैं तो नमाज 20 मिनट 25 मिनट 30 मिनट की होती है, एक घंटे की होती है, दो घंटे की होती है, अगर कोई लंबी लंबी नफले पड़ेगा तो तिलावत एक घंटे की होती है, तस्बीह आधे घंटे की होती है, हर इबादत महदूद है। लेकिन जब किसी पर कोई तकलीफ आती है, तो जब से तकलीफ आती है उस वक्त से लेकर जब तक तकलीफ रहती है, वो शिकवा शिकायत नहीं करती है। परले दर्जे के मुसलमानों को भी आप देख लीजिए कि उनके घरों में जब कोई मुसीबत आती है तो शिकवे शिकायत नहीं करते। दिल में गम का होना यह सब्र के खिलाफ नहीं, आंखों से आंसू बहना यह सब्र के खिलाफ नहीं, अल्लाह से सलातुल हाजा पढ़ना और दुआएं करना, सदकात निकालना कि अल्लाह इस बीमारी को दूर फरमा दे, इस आफत से बचा ले, ये सब्र के खिलाफ नहीं। सब्र के खिलाफ यह है कि बंदा एतराज करे अल्लाह की तकदीर पर कि अल्लाह ने मेरे साथ ऐसा क्यों किया। तो आप देख लीजिए कि जो कम से कम दर्जे की मोमिन औरत होती है, कम से कम दर्जे का मोमिन मर्द होता है, बूढ़े बड़े ओलामा जोहला अनपढ़ लोग दुनियादार लोग सब्र करते हैं और अल्लाह की तकदीर पे राजी रहते हैं, और फिर ये तकलीफ जो है एक हफ्ते दो हफ्ते चंद महीनों तक रहती है, तो ये 24 आवर्स अल्लाह इनसे सब्र कराते हैं, और अल्लाह ताला शान वो फरमाते हैं कि इन्नमा युवफ़स्साबिरून अजरहुम बिगैर हिसाब। ये सब्र, इन्नल्लाह मअस्साबिरीन, सब्र करने वालों के साथ होता है अल्लाह। जो सब्र करते हैं उन पर हर वक्त रहमतें उतरती है, सकीना नाजिल होती है, फरिश्ते उनके साथ होते हैं, है सब्र, सब्र करने वाले। वजअलनाहुम अइम्मतन यहदूना बिअम्रिना लम्मा सबरू, जब लोग सब्र करते हैं यानी अल्लाह ताला शानहु जब किसी से दीन की खिदमत लेना चाहते हैं और कौम में बड़ा बनाना चाहते हैं, तो अल्लाह ताला शानहु उस पर मुसीबतें भेजते हैं, वो सब्र करते हैं, वो सब्र करता है, और उसके नतीजे में उसका बातिन बनता है, और जब बातिन बन जाता है तो वो कायद बन जाता है, और उम्मत की हिदायत का काम अल्लाह ताला शानहु उससे लेते हैं। तो ये 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 ये, ये सब्र जो है वो बहुत बड़ी चीज है। तो अल्लाह ताला शानहु सब्र के जरिए दर्जे बुलंद करते हैं, और जब किसी मोमिन को देखो, चाहे मर्द हो या औरत, कि वो गुनहगार है, जिंदगी अच्छी नहीं है, दुरुस्त नहीं है, न नमाजों की पाबंदी है, न जकात की, गलत चीजों को देखना, गलत चीजों को सुनना, जुबान से गलत बातों को बोलना, ऐसे लोगों पर जब मुसीबत आती है तो देखकर के दिल में यह ख्याल नहीं करना चाहिए कि अल्लाह की तरफ से अजाब में मुब्तला है। हां, ये जो अजाब है, ये अजाब जो मोमिन पर दुनिया में आता है, ये है तो सजा, लेकिन ये सजा जो है सजा की शक्ल में रहमत है। इसे कि अल्लाह जिसको दुनिया ही में सजा दे दे और आखिरत के की सजा से बचा लेता है, तो ये रहमत नहीं है तो और गया है। فَلَنُذِيقَنَّهُمْ مِنَ الْعَذَابِ الْأَدْنَى دُونَ الْعَذَابِ الْأَكْبَرِ لَعَلَّهُمْ يَرْجِعُونَ, اللہ تعالیٰ شانہ یہ ارشاد فرماتے ہیں کہ ہم ضرور بھی ضرور انہیں چھوٹا عذاب چکھاتے ہیں بڑے عذاب سے پہلے ہی, کہ آخرت کا جو موت کے وقت سے جو بڑا عذاب شروع ہو جاتا ہے, اس عذاب سے پہلے ہی دنیا ہی میں چھوٹا عذاب چکھاتے ہیں, لعلهم يرجعون, تاکہ اس میں مبتلا ہو کر وہ رجوع کرنے اور توبہ کرنے. جو تندرست ہیں ابھی بالکل ہیلتھی ہیں, اور جو ایسا سمجھ رہے ہیں ڈاکٹروں کی ایڈوائسز کی بنیاد پر کہ مجھے تو کورونا وائرس نہیں ہوگا اور اگر ہوگا تو میں مروں گا نہیں, بھائی وہ کیوں توبہ کریں گے؟ اور وہ لوگ جن کو کورونا وائرس ہو جاتا ہے اور جن کو ایسا خیال آنے لگتا ہے کہ شاید میں مر جاؤں, تو دیکھو چھوٹے عذاب میں مبتلا ہوئے, اب ہو سکتا ہے مر جائیں, ہو سکتا ہے نہ مریں, لیکن یقیناً ایسے لوگ جو ہیں وہ توبہ کرتے ہیں, استغفار کرتے ہیں, اللہ سے معافی مانگتے ہیں. اس لیے جب کسی پر کوئی مصیبت آئے, کوئی بیماری آئے, تو ایسا نہیں سمجھنا چاہیے کہ یہ برا آدمی ہے, یہ نعمت ہے. نعمت کیوں ہے؟ اس لیے کہ اگر وہ گنہگار نہیں ہے تو درجے بلند ہوتے ہیں. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ پہلے میں جب کسی کو دیکھتی تھی کہ موت کے وقت وہ سختی میں مبتلا کیا جا رہا ہے, اس پر نزا کی کیفیت ہے, سکرات کا عالم ہے اور بہت سختی اس کو ہو رہی ہے, تو میں اس کے لیے اس چیز کو پسند نہیں کرتی تھی. دل میں خیال آتا تھا کہ بیچارہ یہ ایسا لگتا ہے کہ اللہ کے یہاں یہ مبغوض ہے, یا اللہ اس کو ناپسند کرتا ہے اس لیے اس کو پریشانی میں ڈالا ہے. لیکن جب میں نے آقا صلی اللہ علیہ وآلہ وسلم کی سختی کو دیکھا کہ آپ صلی اللہ علیہ وآلہ وسلم موت سے پہلے پہلے اپنا ہاتھ جو ہے وہ پیالے میں ڈالتے تھے اور پیالے سے پانی سے بھگو کر پھر اس ہاتھ کو اپنے چہرے اور پیشانی پر پھیرتے تھے اور فرماتے تھے کہ ان للموت لسکرات, موت کی تو بڑی شدت ہے, موت کی تو بڑی شدت ہے. ایک تو ہے شدت, اور دوسری وہ شدت جو انسان کو بے ہوشی تک پہنچا دے, بڑی سخت شدت ہے. ان للموت لسکرات, اور آپ صلی اللہ علیہ وسلم دعا کرتے تھے کہ اللہم انی اعوذ بک من غمرات الموت وسکرات الموت, اے اللہ میں تیری پناہ مانگتا ہوں موت کی سختی سے, موت کی شدت سے. یہ دعا عام دنوں میں بھی مانگنی چاہیے, عام حالات میں بھی مانگنی چاہیے, اور بیماری میں ضرور مانگنی چاہیے, اور بیماری میں ایسا محسوس ہونے لگے کہ میں موت کے قریب پہنچ گیا ہوں تب بھی مانگنی چاہیے. تو میں یہ عرض کر رہا ہوں کہ اگر کسی کو دیکھو کہ سختی ہے شدت, تو حضرت عائشہ رضی اللہ عنہ فرماتی ہے کہ جب میں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو شدت میں دیکھا تو میں سمجھ گئی کہ آپ تو مغفور ہیں, آپ تو معصوم ہیں. تو ایسا معلوم ہو رہا ہے کہ معصوم شخص پر جب یہ تکلیف کی شکل بھیجی گئی اور ڈالی گئی, یہ رفع درجات کے لیے ہے. تو کہتے ہیں اس کے بعد میں کسی مرنے والے کے لیے سختی کو ناپسند نہیں کرتی تھی, بلکہ جب میں سختی میں دیکھتی تھی تو میں یہی سوچتی تھی کہ اللہ تعالی شانہ اس کے درجات کو بلند کر رہے ہیں. تو یہ نعمت ہے, نعمت بہت بڑی نعمت. یہ بیماری جو ہے بہت بڑی نعمت ہے اللہ جل جلالہ وعم نوالہ کی طرف سے, لیکن چونکہ ہم لوگ اس نعمت کا تحمل نہیں کر سکتے ہیں. ایک تو صحت ہے, اس کا تحمل ہم کر سکتے ہیں صحت کا, لیکن بیمار ہو جائیں, سر میں درد ہے, نیند بہت آ رہی ہے, بستر سے اٹھ نہیں پاتے, کھانا نہیں کھایا جا رہا ہے, منہ بگڑ گیا ہے, ہم خود بھی تحمل نہیں کر سکتے, گھر کے سارے لوگ پریشان رہتے ہیں. اس لیے اللہ نے ہمیں یہ حکم کیا ہے کہ میں تم پر جب بیماری بھیجوں, میں تمہارے گھر میں کسی پر بیماری بھیجوں تو تم میرے سامنے عاجزی کرو. دادا گیری نہیں کہ بیماری آ گئی تو کیا ہے میں تحمل کر لوں گا, میرا ابا بیمار ہو گیا تو کیا ہے میری ماں بیمار ہو گئی, نہیں, سب کے سب جھکو. اس لیے کہ میں نے عاجزی پیدا کرنے ہی کے لیے بیماری بھیجی ہے, گناہوں کو مٹانے کے لیے بھیجی ہے, تم کو میرے قریب کرنے کے لیے بھیجی ہے, اور یہ بیماری ایسی ہے جس کا تم تحمل نہیں کر سکتے, اس لیے تم عاجزی کر کے مجھ سے دعا مانگو کہ اے اللہ بیماری کی نعمت کو ہٹا کر آپ ہمیں تندرستی اور صحت اور عافیت کی صحت دے دیجیے, نعمت دے دیجیے. تو حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ علیہ یہی بتلا رہے تھے, یہی ساری چیزیں بتلا رہے تھے کہ بیماری جو ہے وہ نعمت ہے اللہ کی طرف سے, بیماری نعمت ہے. تو اگر کوئی شخص نعمت اس نعمت میں مبتلا ہو جائے تو اسے ڈرنا نہیں چاہیے, ہے نعمت ہے. اور نعمت میں دیکھو کہ ایسی بڑی نعمت ہے یہ کہ اس کی کچھ فضیلتیں تو آپ کے سامنے آ گئی, لیکن دوسری دیکھیے کہ اتنی بڑی نعمت ہے یہ بیماری, اتنی بڑی نعمت ہے کہ بیمار اللہ کی نظر میں اتنا بڑا ہو جاتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے بیمار پرسی کرنے والوں اور عیادت کے لیے جانے والوں کو یہ کہا کہ اذا دخلت علی مریضن, جب تم کسی مریض کو دیکھنے کے لیے جاؤ, اس کی بیمار پرسی کے لیے جاؤ, یا اس وقت کورونا وائرس کے زمانے میں فون پر تم کسی کی خیر خبر پوچھو کسی مریض کی, تو فمور ہو یدعو لکا, تو تم اس سے کہو کہ بھائی تم بیمار ہیں, خیر خیریت پہلے پوچھو کہ آپ کیسے ہیں, کیا حالت ہے, طبیعت آپ کی کیسی ہے. اور بیمار کو ہمیشہ ہمت افزائی کے کلمات کہنے کے کہ ماشاءاللہ آپ بیمار ہو گئے ہیں, اللہ آپ کو جلد تندرست کر دے گا, اللہ آپ کو شفائے کامل عطا فرماوے, اور اللہ تعالی شانہ اس بیماری پر آپ کو اجر عطا فرمائے. انشاءاللہ چھوٹی موٹی غلطیاں ہم سب سے ہوتی ہیں, اللہ اس بیماری کی وجہ سے ان غلطیوں کو معاف کر رہے ہیں. फिर इंशाल्लाह रफी दर्जात भी होगा, हो सकता है कि अभी से ही हो रहा हो, तो ये तो आपके लिए बहुत अच्छा है, नेमत है। लेकिन हम दुआ भी करते हैं कि अल्लाह आपको ठीक कर दे। और फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम किसी मरीज की इयादत के लिए जाओ तो उससे दरख्वास्त करो कि वो तुम्हारे लिए दुआ करे। क्यों? फइन्न दुआहु कदुआइल मलाइका, इसलिए कि उसकी दुआ फरिश्तों की दुआ की तरह है। फरिश्ते मासूम है और मासूम की दुआ कबूल होती है, तो फरिश्तों की दुआ जिस तरह मकबूल हो जाती है इसी तरह इसकी दुआ भी मकबूल होती है, यानी इतना वो पाकीजा हो जाता है बीमारी की वजह से। और हदीस शरीफ में आता है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि कयामत के दिन अल्लाह ताला शानहु अपने बंदे से पूछेंगे कि यबन आदम, ए इंसान, मरीज तो फलम तऊदनी, मैं बीमार हो गया था फिर भी तूने मेरी इयादत नहीं की थी। कयामत के दिन अल्लाह पूछेंगे, उन बंदों से पूछेंगे जिनके जिम्मे इयादत थी फिर भी वो गए नहीं थे, कि मैं बीमार था फिर भी तुमने मेरी इयादत नहीं की थी। तो वो बंदा कहेगा कि या रब्बे, ये मेरे परवरदिगार, कैफ अऊदुका व अंत रब्बुल आलमीन, आप तो रब्बुल आलमीन है और रब्बुल आलमीन बीमार नहीं होते, बीमार नहीं होते तो आपकी इयादत का सवाल ही पैदा नहीं होता। तो ये आगे वाला जुमला देखिए कि अल्लाह जल्ला जलालहु आमन वालू ये इरशाद फरमाते हैं कि क्या तुझे मालूम नहीं, अमा आलिमता अन्न अब्दी फुलानन मरीजा, कि तेरे जमाने में जब तू तो दुनिया में था तो मेरा फुला बंदा बीमार हो गया था, फलम तऊद हो, तूने उसकी इयादत नहीं की थी, अमा अलिमता, क्या तुझे मालूम नहीं, अन्नक लउदतहु, अगर तू उसकी इयादत करता, लवजतनी इंदहु, तो तू मुझे उसके पास पाता, तू मुझे उसके बिस्तर के पास पाता। इसका मतलब यह है कि मरीज जो है उसको अल्लाह जल्ला जलालहु वाम मनवालहु की खास तवज्जो नसीब होती है, वहां मरीज पर खास अल्लाह की रहमतें नाजिल होती है। तो तू अगर मरीज को देखने के लिए जाता तो वो खास रहमतें तेरे ऊपर भी नाजिल होती। और दूसरी हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि एक मुसलमान जब दूसरे मुसलमान की इयादत के लिए जाता है तो वो जन्नत के ताजा ताजा चुने हुए फलों में होता है। यानी जब वो बीमार की बीमार पुरसी के लिए जाता है तो बीमार की बीमार पुरसी के लिए जाता है और वहां बैठ जाता है, और जब तक वो उसके पास बैठा रहता है तो यूं समझो कि उस वक्त वो जन्नत के मेवों को चुन रहा है और खा रहा है। इसका मतलब यह कि उसके लिए जन्नत तैयार हो रही है और वो इसी हालत में रहता है यहां तक कि वहां से वापस लौट ना आए। और दूसरी हदीस में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जो शख्स किसी मरीज की इयादत करता है, यानी जो शख्स किसी मरीज की इयादत के लिए घर से निकलता है, तो निकलता है तो वो ऐसा है जैसा कि अल्लाह ताला शानहु की रहमत में घुस रहा है। तो अपने घर से जब निकलता है और मरीज के घर तक जाता है तो अल्लाह की रहमत में घुस रहा है। जैसे समंदर है तो सी शोर पर एक आदमी है और पानी में एक कदम रखा, दूसरा कदम रखा, तीसरा कदम रखा, चौथा कदम रखा, तो अंदर पानी में घुसता चला जाता है। तो जो घर से निकलता है और घर से निकलकर मरीज के घर की तरफ चलता है तो वो अल्लाह की रहमत में घुसता चला जाता है। और जब वहां पहुंच जाता है और वहां बैठ जाता है, फैदा जलस, जब बैठ जाता है तो इगतमस फीहा, तो गया कि अल्लाह की रहमत ने उसने छलांग लगा दी, उसने डाइव किया, अल्लाह की रहमत में गोता लगाया, छलांग लगा दी उसमें। यानी एक मरीज अल्लाह की नजर में कितना ऊंचे दर्जे का होगा मेरे भाइयों, मेरी बहनों, के जो उसकी इयादत करने के लिए जाता है, खैर खबर पूछने के लिए जाता है। खिदमत करने वाले जो घर के हैं उनका मकाम तो बहुत ऊंचा होगा इंशाल्लाह, उनको तो बहुत कुछ मिलेगा, लेकिन जो लोग सिर्फ देखने के लिए जाते हैं उनका यह जो सवाब है। और डॉक्टर हजरात, नर्सिस, ये खुलूस के साथ अगर उसकी खिदमत करेंगे तो पता नहीं उनको तो क्या मिलेगा। और दूसरी हदीस में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि कोई मुसलमान जब किसी दूसरी मुसलमान की इयादत के लिए दिन को निकलते हैं तो दिन को निकलते हैं और उनकी इयादत करते हैं तो शाम तक 70,000 फरिश्ते उस इयादत करने वाले के लिए, विजिट करने वाले के लिए मगफिरत की और रहमत की दुआ करते हैं। और मगरिब के बाद अगर किसी वक्त जाता है तो फिर सुबह सादिक तक 70,000 फरिश्ते उसके लिए मगफिरत और रहमत की दुआ करते हैं और वकान लहू खरीफुन फिल जन्नते और उसके लिए जन्नत में चुने हुए फल होते हैं। इसका मतलब यह है कि अल्लाह ताला शानहु उसे भी जन्नत अता फरमा देते हैं। और एक और हदीस दूसरी भी सुन लो कि हदीस में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मन आदा मरीजन, जो शख्स किसी मरीज की इयादत के लिए निकलता है अपने घर से निकलता है, वहां पहुंच जाता है, बैठ जाता है, इस पूरे प्रोसेस में नादा मुनादिम मिन समा, आसमान से एक निदा देने वाला निदा देता है, तिब तवताब ममशा, तू भी पाकीजा और तेरा चलना भी पाकीजा। यानी मरीज के लिए जो जाता है उसका चलना भी अल्लाह की नजर में इतना पाकीजा है। तो फरिश्ता आसमान से खुशखबरी देता है, तिब त, तू भी पाकीजा हो गया, पाकीजा हो गया, और वताब ममशाक, तेरा चलना भी पाकीजा, वतबवत मिनल जन्नत मंजिला, और तूने जन्नत में अपना ठिकाना बना लिया, अपना घर बना लिया। तो ये आज की नशिस्त में और भी कई बातें कहने का दिल कर रहा था, मगर बस इसी पर इक्तिफा करता हूं कि ये बीमारी जो है, हाजी इमदादुल्ला मुहाजिर मक्की रहमतुल्लाह इसी वजह से कह रहे थे कि बीमारी तो नेमत है, तो हजरत फरमा रहे थे कि बीमारी नेमत है, बीमारी नेमत है। मैं भी आप सब हजरात की खिदमत में ये बात बिठाना चाहता हूं कि आपके घरों में कोई कैंसर का मरीज है, कोई हार्ट का मरीज है, कोई ब्लड प्रेशर का मरीज है, खुद आप मरीज हैं, या कोरोना वायरस, अल्लाह सबको इन तमाम बीमारियों से बचाए, लेकिन किसी को कोरोना वायरस हो जाए, कोरोना वायरस के सिम्टम्स हो जाए, तो सदका करो, दुआ करो, गुनाहों से इस्तिग़फार करो, तकवा इख्तियार करो, नमाजों का एहतमाम करो, सब्र करो, जिक्रुल्लाह में मशगूली इख्तियार करो, ये सारे काम करने हैं उसको हटाने के लिए, दुआ और दवा करो, डॉक्टर हजरत जो मशवरा दे उस पर अमल करो, हॉस्पिटल में अगर भेजा जाए तो अल्लाह की तकदीर समझो, सब्र व ज़ब्त से काम लो, अल्लाह की तरफ रुजू रखो, लेकिन बीमारी से घबराओ मत, मौत से घबराओ मत। जिस तरह बीमारी नेमत है इसी तरह मौत भी नेमत है, जिस तरह मौत नेमत है इसी तरह बीमारी नेमत है। मौत मोमिन के लिए अल्लाह की मुलाकात का एक वसीला है, बल्कि वही एक वसीला है। तो मौत मोमिन के लिए अल्लाह की मुलाकात का वसीला, और बीमारी मोमिन के लिए अल्लाह की रिजा के साथ मुलाकात का वसीला। बीमारी पाक साफ कर देती है, उसके बाद मौत आती है, और मौत जो है बंदे को अल्लाह ताला शानहू की रिजा के मुताबिक बनाकर ले जाती है। तो हमें लंबी उम्र का सवाल भी करना है अल्लाह ताला शानहू से, उसके लिए कोशिशें भी करनी है। हमें अल्लाह जल्ला जलालहु अम्मन वालों से बीमारियों से पनाह मांगनी है, अगर कोई बीमार हो जाए तो उनके लिए शिफा की दुआ भी करनी है और उसके लिए दवाएं भी करनी है। लेकिन ऐन बीमारी की हालत में घर वाले भी और खुद मरीज भी ये समझे कि ये बीमारी मेरे लिए अल्लाह की तरफ से नेमत है, इस वक्त अल्लाह की रहमतें मेरे करीब है, अल्लाह की तवज्जो मुझे नसीब हो रही है, इस वक्त जो है मेरी दुआएं कबूल हो रही है, इस वक्त मैं सेहत की हालत में जो अच्छे अच्छे काम करता था अल्लाह ताला शानहु उन सारे कामों का मुझे मुफ्त में अजर व सवाब दे रहे हैं, जो मेरी इयादत के लिए आता है अल्लाह ने उसके लिए जन्नत मुकर्रर की है, फरिश्ते उसको बशारत सुनाते हैं, फरिश्ते उसके लिए मगफिरत और रहमत की दुआएं करते हैं, और ये बीमारी जो है मेरे लिए कफारे सैयाद है, मेरे गुनाह मुआफ हो रहे हैं, और गुनाह मुआफ करके अल्लाह मेरे दर्जों को बुलंद कर रहा है, और जब दर्जों को बुलंद करने के बाद मुझे फिर ठीक कर देगा तो मैं अल्लाह का शुक्र अदा करके बहुत अच्छे अच्छे काम करूंगा, अच्छे अच्छे काम करूंगी, और अगर इसी बीमारी में अल्लाह ने मुझे उठा लिया तो अल्लाह जल्ल जलालहू व अम्मन वालहू मुझे पाक और साफ करके उठा रहे हैं, ये मेरे लिए कितनी बड़ी बात है, कितनी बड़ी बात है। और फिर ये कि मौत जो है अपने वक्त पर आती है, मैं जितने हजरात से ताजियत कर रहा हूं, और हो सकता है कि बहुत से वो हजरात होंगे जिनसे हमारे ऐसे ताल्लुकात या रवाबित नहीं, हमें पता भी नहीं चलता होगा, लेकिन जितने हजरात के यहां अमवात हो रही हैं, लोगों का इंतकाल हो रहा है, तो मैं आपसे कहता हूं कि जिस वक्त आपके आपकी बीवी का इंतकाल हुआ, जिस वक्त आपकी मां का इंतकाल हुआ, जिस वक्त आपकी बहन का इंतकाल हुआ, जिस वक्त आपकी बेटी का इंतकाल हुआ, जिस वक्त आपके भाई का, आपके वालिद का इंतकाल हुआ, सबक कोरोना वायरस हो या कुछ और हो, वो न उससे पहले जाने वाले थे न उसके बाद, اسی وقت ان کی موت واقع ہونے والی تھی, لیکن اگر اللہ جل جلالہ وعم نوالہ نے ان کو ایسی بیماری میں اٹھایا ہے کہ جس بیماری میں وہ شہادت کے مقام پر فائز ہوتے ہیں, تو کیا آپ کو خوش نہیں ہونا چاہیے؟ ہونے والی چیز تو ہو گئی. میں لوگوں کو یہ کہتا ہوں کہ آپ کا مریض آج مرا, وہ مرنے ہی والا تھا, چاہے کرونا وائرس نہ آتا, لیکن اللہ نے تم پر فضل کیا کہ کرونا وائرس بھیج کر تمہارے گھر میں جس کا انتقال ہوا ہے اسے مقامی شہادت عطا فرمایا. تو وہ تو مرنے والا ہی تھا, مرنے والی ہی تھی, اب چلے گئے, تو اب شکر ادا کرو اللہ کا کہ ہمارے خاندان میں اللہ نے ایک شخص کو مقامی شہادت عطا کیا. اللہ جل جلالہ وعم نوالہ ہم سب کو عمل کی توفیق دے. تو بیماری سے گھبراؤ مت, بیماری کو اللہ کی نعمت سمجھو. تو حاجی صاحب رحمت اللہ علیہ کی بات میں ختم کر دوں, حاجی صاحب فرما رہے تھے کہ نعمت ہے نعمت ہے نعمت ہے, حضرت تھانوی رحمت اللہ علیہ فرماتے ہیں کہ بس یہ حضرت یہ فرما رہے تھے, سمجھا رہے تھے کہ ایک شخص آئے اور انہوں نے آ کر کے کہا کہ حضرت میری بیوی بہت بیمار ہے, آپ دعا کیجئے کہ اللہ تعالیٰ بیماری سے شفا عطا فرمائے. حضرت تھانوی رحمت اللہ علیہ فرماتے ہیں کہ بیٹھے بیٹھے میرے دل میں خیال آیا, حضرت تھانوی رحمت اللہ علیہ بہت بڑے عالم, لیکن دیکھو اللہ تعالیٰ شانہ اپنے برگزیدہ بندوں کو اپنے تعلق کی وجہ سے علم وہبی عطا فرماتے ہیں. تو حضرت تھانوی رحمت اللہ علیہ فرماتے ہیں کہ بیٹھے بیٹھے میں سوچ رہا ہوں کہ ابھی ابھی حضرت بیماری کی بہت تعریف کر رہے تھے اور بیماری کو اللہ کی نعمت قرار دے رہے تھے, اب اگر اس شخص کے لیے دعا کرتے ہیں اس کی بیوی کے لیے کہ اللہ اس کی بیوی کو بیماری سے نجات عطا فرما, تو اس کا مطلب یہ ہے کہ اس کی نعمت کو لے لے. تو نعمت کے ازالے کی اور نعمت کو ختم کرنے کی تو دعا نہیں کی جا سکتی. اور اگر حضرت دعا نہیں کرتے تو ایک مومن شخص کی حاجت پوری نہیں ہو رہی ہے, اس کا دل ٹوٹے گا. کہتے کہ حاجی صاحب رحمۃ اللہ نے فوراً دعا شروع کر دی اور اللہ کی بارگاہ میں متوجہ ہو کر حضرت نے عرض کیا کہ اے اللہ, بیماری بھی تیری نعمت ہے اور صحت بھی تیری نعمت ہے, لیکن صحت تیری وہ نعمت ہے جس کو ہم تحمل کر سکتے ہیں, جس کو ہم بیر کر سکتے ہیں, جس کو ہم برداشت کر سکتے ہیں, اور بیماری آپ کی وہ نعمت ہے جس کے ہم کمزور لوگ متحمل نہیں. تو اے اللہ, اس بیماری کو لے لے جس کا ہم تحمل نہیں کر سکتے, اس نعمت کو لے لے جس کا ہم کمزوروں میں تحمل کی قوت نہیں ہے, جس کی قوت نہیں ہم کمزوروں میں, اور وہ بیماری دے دے جس کا ہم تحمل کر سکتے ہیں. تو میرے بھائیوں, میری بہنوں, میری ماؤں, میری بیٹیوں, میرے دوستوں, میرے نوجوان ساتھیوں, آپ سب کی خدمت میں گزارش ہے کہ ان حالات میں ہمت رکھیں اور بیماری کو اللہ کی نعمت سمجھیں. لیکن چونکہ اللہ نے ہمیں کہا ہے اس لیے ہم دعا کرتے ہیں کہ اے اللہ ہماری حفاظت فرما, اے اللہ ہماری حفاظت فرما, اے اللہ ہماری حفاظت فرما, تمام بیماریوں سے حفاظت فرما, تمام آزمائش والی چیزوں سے حفاظت فرما, تمام وباؤں سے حفاظت فرما. اے اللہ اس وبا کو صفائی ہستی سے آپ اٹھا لیجئے, اور اے اللہ جتنے لوگ بیمار ہیں پوری دنیا میں, مسلم غیر مسلم, کمزور طاقتور, سب سے اس بیماری کو آپ دور کر دیجئے. اور اے اللہ, اگر آپ نے بیماری مقدر میں لکھی ہے تو اسے نعمت سمجھ کر اس کے فوائد آپ ہمیں نصیب کیجئے, اور اے اللہ لمبی عمر ہمیں عطا کیجئے تاکہ ہم آپ کو راضی کر سکیں, اور اے اللہ اگر موت آپ نے ہمارے مقدر میں لکھی ہے تو موت کو ہمارے لیے آسان کیجئے, اور ہمیں ولایت کے اور صدیقیت کے بہت اونچے مقام پر فائز فرما کر ہم سے خوش ہو کر اپنی بارگاہ میں بلائیے. اے اللہ, اس مصیبت کی وجہ سے جن لوگ پریشانی میں ہیں, تکلیف میں ہیں, بالخصوص وہ لوگ جن کے بیمار آئی سی یو میں ہے اور موت حیات کی کشمکش میں ہے, اور جن کے بیمار آخرت کی طرف کوچ کر گئے ہیں, اے اللہ ان سب کو صبر عطا فرما, صبر عطا فرما, صبر عطا فرما, ہمت عطا فرما, ہمت عطا فرما, ہمت عطا فرما, اجر عطا فرما, اجر عطا فرما, اجر عطا فرما, اس مصیبت کے وقت کو ان کے لیے نعمت عظما بنا کر تیرے قرب خاص کا ان کے لیے ذریعہ بنا. جو ہاسپٹلوں میں اکیلے اکیلے پڑے ہوئے ہیں, الہ العالمین تو ان پر سکیرہ نازل فرما, ان پر برکتیں نازل فرما, رحمتیں نازل فرما, فرشتوں کے ذریعے ان کی تقویت کے اسباب پیدا فرما. اے اللہ, جو گھروں میں تنے تنہا پڑے ہوئے ہیں یا دو آدمی پڑے ہوئے ہیں, جو پریشان ہیں, بڑی فیملیز نہیں ہے, اے اللہ ان سب کا بھی تو حامی بن جا, تو ناصر بن جا, تو سب کی مدد فرما. اور اے اللہ, یہ جو باتیں آپ کی توفیق سے ہم کہہ رہے ہیں, ان باتوں کو ہمارے لیے بائی سے ہدایت بنا, بائی سے تقویت بنا اور بائی سے نجات بنا, اور اس پر عمل کر کے ان مضامین کو مستحضر رکھ کر ہمیں ان پر عمل کرنے کی توفیق عطا فرما. انشاءاللہ اسی بیماری کے سلسلے میں کچھ اور بھی باتیں عرض کرنا چاہتا ہوں جو ان حالات میں انشاءاللہ بہت مفید ہوں گی, وہ آئندہ ہفتے کی نشست میں عرض کروں گا. وآخر دعوانا ان الحمدللہ رب العالمین, وصلى الله على نبينا محمد وعلى آله وأصحابه أجمعين. الحمد لله رب العالمين, والعاقبة للمتقين, والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين. الله لا إله إلا هو الحي القيوم. ألف لام ميم. الله لا إله إلا هو الحي القيوم. وعانت الوجوه للحي القيوم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. يا أحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد. يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين. اللهم إنا نسألك بأن لك الحمد, لا إله إلا أنت الحنان بديع السماوات والأرض ذو الجلال والإكرام. اللهم إنا نسألك أن تغفر لنا ذنوبنا وخطايانا. اللهم إنا نسألك أن تغفر لنا ذنوبنا وخطايانا. اللهم رب اغفر وارحم وأنت خير الراحمين. اللهم رب اغفر وارحم وأنت خير الراحمين. اللهم اغسل عنا خطايانا بماء الثلج والبرد, ونق قلوبنا من الخطايا كما ينقى الثوب الأبيض من الدنس. اللهم اغفر لنا ما قدمنا وما أخرنا وما أسررنا وما أعلنا وما أنت عالم به منا, أنت المقدم وأنت المؤخر, لا إله إلا أنت يا رب كل شيء بقدرتك على كل شيء. اغفر لنا كل شيء, اغفر لنا كل شيء, اغفر لنا كل شيء حتى لا تسألنا عن شيء. ربنا فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار, وتوفنا مع الأبرار, وتوفنا مع الأبرار. يا فاطر السماوات والأرض أنت ولينا في الدنيا والآخرة, توفنا مسلمين والحقنا بالصالحين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم اشف مرضانا وارحم موتانا. اللهم اشف مرضانا وارحم موتانا. اللهم اشف مرضانا وارحم موتانا. اللهم اغفر لحينا وميتنا وشاهدنا وغائبنا وصغيرنا وكبيرنا وذكرنا وأنثانا. اللهم من أحييته منا فأحيه على الإسلام. اللهم من أحييته منا فأحيه على الإسلام. اللهم من أحييته منا فأحيه على الإسلام. ومن توفيته منا فتوفه على الإيمان. ومن توفيته منا فتوفه على الإيمان. اللهم إنا نعوذ برضاك من سخطك وبعفوك من عقابك وبك منك جل وجهك, لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك. اللهم إنا نسألك حسن الختام والعفو عما سلف وكان. اللهم اجعل خير أعمالنا خواتيمها. اللهم اجعل خير أعمالنا خواتيمها, وخير أعمارنا أواخرها, وخير أيامنا يوم نلقاك فيه. اللهم اجعل خير أيامنا يوم نلقاك فيه. اللهم اجعل خير ايامنا يوم نلقاك فيه. يا ولي الاسلام واهله, ثبتنا به حتى نلقاك, ثبتنا به حتى نلقاك, ثبتنا به حتى نلقاك. اللهم انا نسالك ايمانا لا يرتد, ونعيما لا ينفد, ومرافقه نبينا محمد صلى الله عليه وسلم في اعلى درجه الجنه, جنه الخلد. اللهم انا نسالك الرضا بالقضاء, وبرد العيش بعد الموت, ولذة النظر إلى وجهك, والشوق إلى لقائك. اللهم إنا نعوذ بك من ضراء مضرة, ومن فتنة مضلة. اللهم إنا نسألك من فضلك العظيم. اللهم افتح لنا أبواب رحمتك.
اللهم افتح لنا أبواب رحمتك، اللهم افتح لنا أبواب رحمتك، اللهم إنا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك، اللهم إنا نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الأعداء، اللهم واقية كواقية الوليد، اللهم لا تؤمنا مكرك ولا تنسنا ذكرك ولا تهتك عنا سترك ولا تجعلنا من الغافلين، اللهم لا تجعلنا من الغافلين، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، اللهم إنا نعوذ بك من الجنون والجذام والبرس وسيء الأسقام، اللهم عافنا في أبداننا وعافنا في أسماعنا وعافنا في أبصارنا، اللهم إنا نسألك العفو والعافية في الدين والدنيا والآخرة، اللهم لا تقتلنا بغضبك، اللهم لا تقتلنا بغضبك، اللهم لا تقتلنا بغضبك، ولا تهلكنا بعذابك، ولا تهلكنا بعذابك، ولا تهلكنا بعذابك، وعافنا قبل ذلك، اللهم عافنا قبل ذلك، اللهم عافنا قبل ذلك، يا حي يا قيوم برحمتك نستغيث، يا حي يا قيوم برحمتك نستغيث، يا حي يا قيوم برحمتك نستغيث، يا الله يا رحمن يا رحيم يا حليم يا كريم يا واسع المغفرة يا حنان يا منان يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين أذهب الباس رب الناس اشفي أنت الشافي لا شفاء إلا شفاؤك شفاء لا يغادر سقما اللهم اجعلنا ممن طال عمرهم وحسن عملهم اللهم آت حياتنا في طاعتك وفي خدمة دينك اللهم اجعلنا من خدام دينك وعشاق حبيبك محمد صلى الله عليه وسلم اللهم إنا نسألك عيشة نقية وميتة سوية ومردا غير مخزٍ ولا فاضه اللهم توفنا مسلمين وألحقنا بالصالحين واجعل لنا لسان صدق في الآخرين واجعلنا من ورثة جنة النعيم واغفر لنا ولوالدينا ولأساتذتنا ولأهلينا ولمحبينا ولمحسنينا ولأقربائنا ولجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم ارحمنا بترك المعاصي أبدا ما بقيتنا اللهم إنا نسألك فعل الخيرات وترك المنقرات وحب المساكين وأن تغفر لنا وترحمنا اللهم وفقنا لما تحب وترضى اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم اجعلنا من الذاكرين الله كثيرا اللهم بالرفيق العالى اللهم بالرفيق العالى اللهم بالرفيق العالى ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم رب اغفر وارحم وأنت خير الراحمين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين وآخر دعوانا أن الحمد لله رب العالمين برحمتك يا أرحم الراحمين.